प्रदेश नम्बर सातको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुन्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइन र मोबाइलमा पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर पनि तपाईँ दिनेश एफएम सुन्न सक्नुहुन्छ। अझ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा बसेर तपाईँ फेस टु फेस डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। स्वतः प्रदेश नम्बर सातमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित थप अन्य छवटा मन्त्रालयहरू स्थापना हुने चरणमा छन्। बुधबारबाट मुख्यमन्त्रीको कार्यालय मंगलबारबाट मुख्यमन्त्रीको कार्यालय स्थापना भएको छ भने बुधबारदेखि साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयको भवनमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थापना भएका छन्। मुख्यमन्त्री र मन्त्री परिषदको गठन अगावै सबै मन्त्रालयहरू तमतयार गर्ने गरी तयारी भइरहेको छ। यसै गरी सेती अञ्चल यातायात व्यवस्था कार्यालयको भवनमा नवनिर्मित भवन जुन मेन रोडमै छ त्यसमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पनि मंगलबारदेखि सञ्चालनमा आएको छ। धनगढीलाई अस्थायी राजधानी तोकिएसँगै प्रदेश सरकारका मन्त्रालयहरू गठनको प्रक्रिया के भइरहेको छ, अहिले गठन भएका मन्त्रालयहरूले के गरिरहेका छन्, यिनै विषयमा बहसका लागि आज हामीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीपराज कडेललाई स्टुडियोमा निम्त्याएका छौँ। उहाँ अछाम र डडेलधुरामा प्रमुख जिल्ला अधिकारी भएर यसअघि काम पनि गरिसक्नु भएको छ। यहाँलाई स्वागत छ हाम्रो स्टुडियोमा।
धन्यवाद, नमस्कार, राम राम।
हजुर, तपाईँ हामी यो विषय प्रवेश गर्नुभन्दा अलिकता तपाईँको थोरै सुदूरपश्चिमको अनुभवबाट मलाई सुरु गर्ने मन लाग्यो। अहिले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिवको रूपमा यहाँ आउनु भएको छ। सुदूरपश्चिममा पनि तपाईँले केही वर्ष काम गर्नुभयो, कहाँ कहाँ बस्नुभयो, कति वर्ष बस्नुभयो?
त्यसरी लामो वर्ष चाहिँ म बसेको छैन। म 2053 सालमा आजभन्दा करिब 20 वर्ष अगाडि बर्दिया जिल्ला प्रशासनमा काम गर्दाखेरि, खास गरेर अछाम र डडेलधुराको प्रमुख जिल्ला अधिकारीको पद रिक्त हुँदाखेरि अर्को प्रज्ञ नआउँदासम्म मैले प्रमुख जिल्ला अधिकारी भएर काम गर्ने अवसर पाएँ र त्यसले मलाई तिन ताकाको समयको भौगोलिक परिवेश, सुदूरपश्चिमको यथार्थ अवस्था अरू नजिकबाट निहाल्ने, बुझ्ने र सेवा गर्ने मौका मैले पाएँ।
केही महिनाका लागि मात्रै बसियो?
हजुर।
अब अहिले फेरि सुदूरपश्चिम आउनु भएको छ, अथवा प्रदेश नम्बर सात, प्रदेश नम्बर सातको राजधानीमा धनगढीमा, र अनि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिव भएर आउनु भएको छ। मंगलबार नै स्थापना भयो, हामी पनि त्यहाँ गएका थियौँ। खास गरी मन्त्रालय स्थापना, मुख्यमन्त्रीको कार्यालय र मन्त्री परिषदको कार्यालय स्थापना भइसक्या हो, सेवा सुरु भइसक्या हो कार्यालयबाट?
नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर सातवटै प्रदेशको मन्त्रालयहरूको गठन गरिसके पश्चात यो विधिवत सुरु भएको मान्नुपर्दछ। अहिले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा प्रमुख सचिव, सचिवदेखि केही स्तरका राष्ट्र सेवक कर्मचारीहरू कार्यरत हुनुहुन्छ र हालसम्म आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कर्मचारीहरू आउने क्रम छ, आइसक्नु भएको छैन। हिजो 24 गते मलाई सामान्य प्रशासन मन्त्रालयबाट दिएको इमेलको जानकारी अनुसार प्रदेश नम्बर सातमा सबै मन्त्रालयमा गरेर प्रमुख सचिवदेखि कार्यालय सहयोगीसम्म 97 जनालाई खटाइसकिएको देखिन्छ। अहिले हामीले औसत एउटा निकायमा 25 जना कर्मचारी मान्ने हो र यसमा प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय समेतलाई जोड्ने हो भने अनुमानित 225 जना कर्मचारीहरू अस्थायी दरबन्दीको रूपमा रहेका छन् र 97 जनामा अहिलेसम्म मोटामोटी 1/4 कर्मचारीहरू आएको अवस्था छ। अब कर्मचारीहरू जुन 4 मन्त्रालयमा आउन बाँकी हुनुहुन्छ उहाँहरू आउने क्रम रहे तापनि हामीले स्थानीय स्तरमा क्षेत्रीय प्रशासकज्यू, शहरी विकास तथा भवन डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूको संयोजनमा स्थानीय स्तरमा कार्यालयहरूको छनौट गर्ने, त्यसलाई मर्मत सुधार भवन कार्यालय मार्फत गर्ने कामहरू भइरहेछ। त्यसमा हामीले स्थलगत रूपमा अनुगमन पनि गरिरहेछौँ, सबैतिर काम भइरहेछ।
हजुर, हामी कर्मचारी कति आए कति आउनु बाँकी छन् र नआउँदा के चाहिँ समस्या भएको छ, हामी एकैछिनपछि त्यसमा छलफल गर्छौँ। त्योभन्दा अगाडि जसरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अहिले अन्य छवटा प्रदेश मन्त्रालयहरू कसले के काम गर्छ, कसरी कार्यालयहरू गाभिए, यी कार्यालयहरूको काम सेवा सर्भिस कसरी हुन्छ, यी यावत श्रोताहरूमा जिज्ञासाहरू छ। म श्रोताहरूलाई आग्रह पनि गर्न चाहन्छु, यदि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवज्यूसँग तपाईँका कुनै जिज्ञासाहरू छन् भने तपाईँ 091-410-216 लाइनमा टेलिफोन गरेर आफ्नो जिज्ञासा पनि राख्न सक्नुहुन्छ। टेलिफोन हामीले खुला गरेका छौँ, म प्राविधिक मित्रलाई टेलिफोन खोल्नका लागि आग्रह गर्छु। र हामी जसरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव यहाँ हुनुहुन्छ, हामी त्यही कार्यालयबाट सुरु गरौँ। अहिलेसम्म आएर के काम भयो हामी अथवा हामी के काम गर्ने तयारीमा छौँ?
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश सरकारको कार्यकारी निकायको प्रमुख अङ्ग हो। यस मार्फत बाँकी छवटा मन्त्रालय रहेको छ। अब हुन त प्रदेश सभाले र नेपाल यो प्रदेश सरकारको कार्य विभाजन नियमावलीले मन्त्रालयहरूको सङ्ख्या थपघट गर्न सक्दछ। सङ्घीय सरकारले सातवटै प्रदेशमा हाल साधन स्रोत र यसमा कर्मचारी व्यवस्थापन समेतलाई विचार गरेर सातवटा मन्त्रालयको खाका प्रस्तुत गरेका छ। यस हिसाबले मन्त्री परिषदले गर्ने मुख्य काम भनेको के हो भन्दा पोलिसी फर्मेसन, यसलाई नीति तर्जुमा गर्ने भन्नुपर्दछ, नीति कार्यान्वयन गर्ने र नीतिको अनुगमन मूल्याङ्कन गर्ने र नीतिलाई प्रभावकारी रूपबाट कार्यान्वयन गर्नको लागि साधन र स्रोतको समेत जोह गर्ने। जस्तो भनौँ न, छवटा मन्त्रालय छ, आन्तरिक मामला तथा कानुन मन्त्रालय एउटा मैले उदाहरणको रूपमा राखेँ। अब यो मन्त्रालयको नाममा दुईवटा विषय जोडिया देखिन्छ, एउटा आन्तरिक मामला, यो भनेको गृह मन्त्रालय हो प्रदेशको, कानुन भनिया छ कानुन बनाउने, यी बाहेक सञ्चारका कामहरू अन्य कामहरू यसका टिओआरहरू गर्ने कार्यसूचीलाई नेपाल सरकारले 2073 सालमै कार्य विस्तृतीकरण गरेका छ। हरेक मन्त्रालयले काम गर्नुभन्दा अगाडि क्याबिनेटको डे वनमा सार्वजनिक लिखित प्रमाणीकरण नियमावली जारी गर्नुपर्छ, पास गर्नुपर्छ, त्यसको गृह कार्य हामीले गरेका छौँ। दोस्रो भनेको प्रदेश सरकारको कार्य विभाजन नियमावली, कुन मन्त्रालयको टिओआर के हो। हुन त नेपालको संविधान 2072 अनुसूची मा जुन 21 काम प्रदेश सरकारको तोकिया छ, साझा कामहरू फेरि छुट्टै छँदैछन्, ती कामलाई विस्तृतीकरण गरिएको आधारमा हरेक मन्त्रालयको काम विभाजन गर्ने र ती मन्त्रालयहरूले काम कसरी गर्छन् भनेर भन्दाखेरि मन्त्री परिषदमा प्रस्ताव लैजानुपर्ने हुन्छ कतिपय नीतिगत निर्णयको लागि, र कार्य सम्पादन नियमावली, प्रदेश सरकारको कार्य सम्पादन नियमावली भएपछि यतिसम्मको काम माननीय मन्त्री स्तरबाट टुङ्ग्याउने सम्बन्धित विषयगत मन्त्रालयको, यतिसम्मको काम सचिव स्तरबाट टुङ्ग्याउने, यी काम मन्त्री परिषदमा पेस गर्नुपर्ने र कानुन नै सिर्जना गर्नुपर्ने, नयाँ कानुन बनाउने कामहरूलाई विषयगत मन्त्रालयले प्रस्ताव पेस गरेर क्याबिनेटमा छलफल भएर क्याबिनेटबाट बन्ने विषयगत समितिहरूमा पनि छलफल भएर पार्लियामेन्टमा जाने, प्रदेश सभामा जाने, प्रदेश सभाले पनि छलफल गरेर यसलाई टुङ्ग्याउने कुराहरू हुन्छन्। र त्यो कानुनमा कुनै नियमावली क्याबिनेटले आफै बनाउन सक्ने भन्ने म्यान्डेट प्राप्त हुँदाको अवस्थामा क्याबिनेटले पनि म्यान्डेट बनाउँछ।
भनेपछि अहिले तिनवटा, खास गरी तिनवटा नियमावली, एउटा सार्वजनिक लिखित प्रमाणीकरण नियमावली, कार्य सम्पादन नियमावली र अनि कार्य विभाजन नियमावली, यो तिनवटा नियमावली रेडी छ। जुन दिन मन्त्री परिषदको पहिलो बैठक बस्छ
हजुर,
त्यहाँ पेस हुन्छ र त्यो पास हुन्छ,
सही कुरा हो,
यही प्रक्रिया हुन्छ,
त्यसमा लागिरहेछ।
हजुर, अब यसमा अलिकता श्रोताहरू कही जानकारीका लागि बुझ्दैछन् होला, अनि यो तपाईँको सचिव स्तरीय बैठक पनि बस्यो केही दिन अगाडि, यो तिनटै नियमावलीमा छलफल पनि भयो होला, यो बाहेकका धेरै निर्णयहरू पनि भयो होलान्, सचिव स्तरीय बैठक पनि महत्त्वपूर्ण मानिन्छ, त्यो एउटा प्रदेशको कार्य विभाजन काम गर्नका लागि समन्वय गर्नका लागि त इम्पोर्टेन्ट हुन्छ। प्रमुख सचिवको नेतृत्वमा बस्यो बैठक, तपाईँ पनि त्यहाँ हुनुहुन्थ्यो, जबकि सबै मन्त्रालयका सचिव अहिले पनि आउनु आइसक्नु भएको छैन। तपाईँहरूको बैठकले के निर्णय गर्यो, कसरी हामी काम गर्छौँ अथवा के भइरहेछ?
हामीले मन्त्री परिषदको गठन हुनु अगावै मन्त्री परिषदको कार्य लगायत सम्बद्ध सबै विषयगत मन्त्रालयहरूको भौतिक अवस्थालाई दुरुस्त तुल्याउनको लागि भइरहेको कामलाई अझै तीव्रता दिने, दोस्रो भनेको अस्थायी दरबन्दी अनुसार नेपाल सरकारले जति कर्मचारीहरू खटाएको छ उनीहरू तत्काल कार्यस्थलमा आइपुगे नआइपुगेको अनुगमन गर्ने र नेपाल सरकार समक्ष अनुरोध गर्ने र रिक्त दरबन्दीहरूमा नेपाल सरकारले कर्मचारी पठाए पश्चात काम गर्ने दोस्रो यो विषय भयो। र कर्मचारी व्यवस्थापनसँगै जोडिएको के हो भने आन्तरिक मामला तथा कानुन मन्त्रालयको एउटा म्यान्डेट चाहिँ प्रदेशमा सामान्य प्रशासन मन्त्रालय जुन काठमाडौँमा केन्द्रीय निकायले गर्छ त्यो काम पनि त्यही मन्त्रालयको भएको हुनाले मन्त्री परिषदको कार्यले कानुन मन्त्रालय नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यले काठमाडौँ र सामान्य प्रशासन मन्त्रालय काठमाडौँलाई पनि जानकारी दिने यो कुरा महत्त्वपूर्ण विषय हो। अर्को प्रदेश नम्बर 7 7 प्रमुख जिल्ला अधिकारीसँग आन्तरिक मामला तथा कानुन मन्त्रालयका सचिवले समन्वय गरेर स्थानीय स्तरबाट उपलब्ध हुन सक्ने चार पाङ्ग्रे सवारी साधनहरू उपलब्ध गराउने र थप आवश्यक हुने नयाँ गाडी खास गरेर मुख्यमन्त्रीज्यू मन्त्रीज्यूहरूको प्रयोजनको लागि काठमाडौँबाट सङ्घीय सरकार मार्फत उपलब्ध गराउने यी कामहरू हामीले अगाडि बढाइसकेका छौँ र अहिले हामीले पाएको जानकारी अनुसार मैले अघि पनि भने कर्मचारीको 97 त खटाइसकेका छ 225 हाराहारीमा कोही आउने कोही सम्पर्क गर्ने क्रममा हुनुहुन्छ र हामी आशा गरौँ हामी आफ्नो काममा सक्षम हुनेछौँ।
हजुर, त्यो सँगसँगै सचिवहरूले पनि हामीले मानसिक रूपमा कसरी बैठक गर्ने अथवा विषयगत मन्त्रालयहरूले मन्त्री परिषदको कार्यालय अथवा मुख्यमन्त्रीको कार्यालयमा कसरी महिनाको रिपोर्टहरू पेस गर्ने लगायतका अरू थुप्रै पनि निर्णयहरू भएको छन्।
जस्तो भनौँ न अब हरेक मन्त्रालयले आफ्नो मन्त्रालयको नियमित मासिक स्टाफ र सुशासन इकाइको बैठक बस्ने त्यसै गरेर
हरेक महिनाको पहिलो हप्ता
र त्यसै गरेर हरेक महिनाको पहिलो हप्ता मन्त्री परिषदको कार्यालयमा सचिव स्तरीय बैठक बस्ने अब खासै हामी धेरैजना पनि छैनौँ 10 सचिवहरू प्रमुख सचिवसहित बस्ने र हरेक महिनामा महिनाको रिपोर्ट पछिल्लो महिनाको 7 मन्त्री परिषदको कार्यालयमा मासिक प्रगति विवरण पठाउनु पर्छ
आफ्नो मन्त्रालयको र माथतका कार्यालयहरू
माथतका निकायको
निकायले
कार्यालय पनि आउला नि होइन। अब यसमा के को रिपोर्ट पठाउने त नम्बर 1 चालु आर्थिक वर्षको लक्षित वा गर्नुपर्ने कामहरूको संक्षिप्तीकरण समष्टिगत स्वरूप, दोस्रो भनेको गत महिनासम्मको प्रगति, तेस्रो भनेको त्यस्ता समस्या समाधानको लागि देखा परेका समस्या र ती समस्या समाधान गर्नको लागि आफूले चालिएका वा सहयोगात्मक रूपबाट अवलम्बन गरिएका विषय र अन्य निकायले पुर्याउनु पर्ने विषयहरू
यी विषयहरू चाहिँ फेस गर्नुपर्ने भयो। हजुर, श्रोता तपाईँ प्रदेश नम्बर 7 विकाससँग समर्पित दिनेश एफएम र बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीप राजकोणेल हुनुहुन्छ। उहाँसँग हामी यो प्रदेशको संरचना, प्रदेशका अधिकार र प्रदेशमा प्रदेश कार्यालयहरूका बारेमा भएका प्रगतिहरूका बारेमा हामी कुराकानी गर्छौँ। अब अलिकता मुख्यमन्त्रीको कार्यालय निर्माणाधीन छ, सेती अञ्चल यातायात व्यवस्था कार्यालयको भवनमा मुख्यमन्त्रीको कार्यालय रहने निर्णय भएको छ, जबकि निर्माण व्यवसायीले मैले असारसम्म दिँदा पनि हुन्छ तर यो संरचनाका लागि म छिट्टै दिन्छु पनि भन्नुभएको छ। अहिले त्यहाँ कति तयारी छ, अबको कति दिनपछि तपाईँको कार्यालयको काम सकिन्छ?
मलाई त कस्तो लाग्छ भने पूर्ण तयारी त मुख्यमन्त्रीज्यूको बहाली पश्चात पनि जारी रहला भित्री पार्टिसनहरू होइन। अहिले हामीले प्रायोरिटी दिएको भनेको बाह्य फेन्सिङ कम्पाउन्ड खास गरेर मुख्यमन्त्रीज्यूको र उहाँको स्वकीय सचिवज्यूहरूको कार्यकक्ष प्रमुख सचिवज्यू सचिवज्यू अन्य हाम्रा महाशाखा प्रमुख उपसचिव शाखादेखि स्टाफहरूको व्यवस्थापन हो। अहिले हामीले जुन काम गरिरहेछौँ त्यो काम मुख्यमन्त्रीज्यूको पदभार ग्रहण गर्नु केही दिन एक दिन दुई दिन अगाडिसम्ममा सकिन्छ।
हजुर, जसले 29 गतेका लागि अब दोस्रो प्रदेश सभाको बैठक बसिरहेछ, त्यसमा सभामुखको चयन हुने भनेको छ। मलाई लाग्छ त्यो दिनको बैठकपछि दोस्रो बैठक सरकार गठनका लागि सुरु होला, भनेपछि एक हप्ताभित्रै त्यो अर्को बैठक बस्न सक्ला।
उपसभामुखको पनि हुन्छ?
हजुर, उपसभामुखको र अबको आज हामी छौँ 24-25 गतेमा, चार दिनपछि दोस्रो बैठक छ र त्यसको हप्ता 10 दिनभित्र मुख्यमन्त्रीको चयन होला सायद, हामी सम्भावना गर्छौँ। अबको झन्डै 2 हप्ता मात्र बाँकी छ, त्यो 2 हप्तासम्म मुख्यमन्त्रीको कार्यालय व्यवस्थित हुन्छ?
2 हप्ता नलाग्ला, 1 हप्ता।
1 हप्तामै भइहाल्छ?
भइहाल्छ
हजुर। अनि अरू मन्त्रालयको, अब यहाँले पनि भन्नुभएको थियो अरू मन्त्रालयमा सचिवहरू कसैमा आएका छैनन्, तर त्यहाँको मर्मत सम्भारका लागि पनि एउटा टिम खटिरहेको छ। अरू मन्त्रालयहरू त्यसपछि सरकार मुख्यमन्त्री चयन भइसकेको लगत्तै मन्त्री परिषद गठन भइहाल्छ, अरू मन्त्रीहरू पनि प्रदेश मन्त्रीहरू पनि भइहाल्छन्, तिनीहरूको कार्यालयहरू पनि सेटअप भइहाल्छ।
मैले नराटिकन भन्नुपर्ने हुन्छ, जस्तो हिजो भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय डिभिजन सहकारी कार्यालयमा लगेर बोर्ड झुन्याउने र त्यहाँको अन्य अब सरसफाई कार्यालय कार्यकक्षहरू बनाउने काम हिजोबाट सुरु भएको छ। त्यसै गरेर आन्तरिक मामला तथा कानुन मन्त्रालय जिल्ला कृषि विकास कार्यालयको भवनमा बस्या छ। यी बाहेक 4 मन्त्रालयहरूको स्थानको पहिचान भइसकेका छ र अब त्यसलाई तत्काल गर्नुपर्ने अवस्था छ, तर ती बनिसकेका संरचना भावनाले त्यसमा धेरै टाइम नलाग्ला। अब हामीले के बुझ्नु पर्यो भने विकसित र सेटअप भइसकेको देशको अनुसार यहाँ आउना साथ ओभरनाइट हामी चिल्ला गाडीमा चढेका हुनेछौँ, राम्रो कार्यकक्ष र शयन कक्षमा बसेका हुनेछौँ भन्ने मान्यता हाम्रो रहँदैन। गिभन रिसोर्समा अब यसलाई जे जस्तो छ त्यसरी गरेर, मुख्य विषय भनेको के हो भने अब मुख्यमन्त्रीज्यू मन्त्रीज्यूहरूको पद प्रतिष्ठा पनि कायम राख्नु पर्यो, सँगसँगै हामीले जोड दिनुपर्ने भनेको नागरिकहरूको अपेक्षा सङ्घीयतालाई संस्थागत गर्ने र आन्तरिकीकरण गर्ने कामका कार्यविधि र काम कारवाहीहरूलाई स्थानीय स्तरसम्म पुर्याउने, सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वय स्थापित गर्ने, अन्तर निकाय समन्वय कायम राख्ने र यी निकायहरूको बिचको कन्फ्लिक्ट हुन नदिने विषयमै हामीले केन्द्रित गर्नुपर्छ।
हजुर, अब जसरी एउटा कुरा बडा यहाँले गजबको कुरा भन्नुभयो, हामीले जुन स्रोत साधन हामीसँग छ त्यसैलाई भरपूर परिचालन गरेर यो संरचनालाई अगाडि बढाउनु छ, न हामीसँग चिल्ला गाडी हुन्छन् होला, भोलि राज्यको स्रोतले भ्यायो भनेपछि मुख्यमन्त्रीको कार्यालयका सचिव अथवा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवसँग अहिले एउटा सवारी साधन पनि छैन।
यो विषयमा मैले बोल्न चाहेन, अब मसँग साधन छैन भनेर भन्दा नागरिकहरूमा एउटा नराम्रो निराशा हुन सक्ला होइन। म हिँड्न सक्छु, यहाँ धनगढीमा यो सफा टेम्पोहरू जुन विद्युतीय हिसाबले चल्छन्, पब्लिक भेहिकलहरू छ, त्यस्तै आपतै पऱ्यो भने प्रमुख जिल्ला अधिकारीज्यू हुनुहुन्छ, त्यो हुनाले मैले अहिले आफ्नो भोगविलास र सौखको लागि गाडी चाहिन्छ वा मका गाडी आइपुगेन भन्ने विषयलाई म त्यस्तो उठाउनु पनि चाहन्छु।
45 गाडी आवश्यक छ हामीलाई भनेर यो सवारी साधन व्यवस्थापन समितिको जिम्मा दिनुभएको छ नि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवज्यूलाई, हामीलाई 45 गाडी चाहिन्छ। अब 29 गते त झन्डै 3-4 नयाँ गाडी त चाहिन्छ हामीलाई भन्नुभएको छ। 25 गाडी केन्द्रमा माग गरेका छौँ, 20 जेनतेन पिकअपहरू यो प्रदेशबाट जो हुनसक्छ भनेको छ। अब ती स्रोत साधनहरू आउँछन्, कहिलेसम्म पुग्छन्? सभामुख चुनिएको दिन चढ्नका लागि गाडी चाहिहाल्यो।
14 गाडी तत्काल पठाउने भनेको छ। म एउटा शिवराजी साम सेयर गर्न चाहे, म अफ्रिकाको लाइबेरिया र सेराल्युन राष्ट्रको जुन संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनामा नेपालले पनि भाग लिएको छ, त्यहाँ गएको थिएँ। त्यहाँ अब रिजनल कमिसनर भन्छ होइन, अब पद यति ठुलो छ, साधन स्रोत केही छैन, यसको अर्थ हामी अफ्रिका जस्तो हुनुपर्छ मैले भन्न खोजेको होइन। हाम्रो जनप्रतिनिधिहरू, मान्य सांसदज्यूहरू, निर्वाचित हुनुहुने मुख्यमन्त्री मन्त्रीज्यूहरू जनस्तरबाटै आउनुभयो। मलाई के कुरामा म आफू विश्वस्त छु भने, उहाँहरू जनताको चाहनालाई पुरा गर्न अगाडि बढ्नुहुन्छ र उपलब्ध साधन स्रोत अनुसार त्यो विस्तार व्यवस्थापन गर्नुपर्छ हुन्छ।
तर हाम्रो देशका नेताहरू गर्लान् त्यस्तो
गर्नुहुन्छ,
धेरै महँगो गाडी चाहियो अहिले पनि अस्ति चर्चा चल्दै थियो यदि संघीय सरकार अहिलेको अब संघीय सरकार केन्द्र सरकारका डिजीहरूसँग भएका उहाँलाई एउटा मात्र गाडी दिने हो र उहाँसँग भएका अरू गाडी सबै तान्यो भने प्रदेशभरिका लागि बन्द बोडीका चार पाङ्ग्रे सवारी साधन पुग्छन् तीन एउटै डिजीसँग तीन प्रकारका गाडी छन् चलिरहनु भएको छ तपाईँ एउटै गाडी युज गर्नुहोस् तपाईँसँग भएका बाँकी दुईवटा प्रदेशमा पठाउँ भनेर अब सङ्घीय सरकारले तानेर पठाउनुपर्छ भने पनि पर्याप्त गाडी हुन्छ भनेर भन्नुभएको थियो अब त्यो विलासिता छ अब नेताहरू पनि म माननीय भइहालेँ म प्रदेशमन्त्री भइहालेँ अथवा म मुख्यमन्त्री भइहालेँ सेवा सुविधा चाहियो भनेर त
मुख्य कुरामा विश्वस्त छु भने अब प्रदेश सरकारको काम कर्तव्य र अधिकारको विषयमा उहाँहरू प्रष्ट हुनुहुन्छ सङ्घीय सरकार र स्थानीय तहको बिचको कोअर्डिनेसनको विषयमा उहाँहरू संवैधानिक र कानुनी विषयमा प्रष्ट हुनुहुन्छ भनेपछि हाम्रो मुख्य ध्यान त त्यतातिर पो जानु पर्यो त अब अहिले हामी चौरमा बसेर सुतेकै ठाउँमा बसेर आफ्नो जहाँ बसेका छौँ त्यहाँ बसेर र अहिले के कोठाहरू बनाएर काम गरिरहेछौँ अब हामी त पेड स्टाफ हो होइन एक हिसाबले भन्ने हो भने तैपनि हामी नागरिक हौँ हामी आफ्नो लामो समयको अनुभव छ अब गृह मन्त्रालयमै मैले काम गरेका छु मन्त्री परिषदमा कसरी प्रस्तावहरू जान्छ क्याबिनेट बैठकमा यसको प्रोसेसिङ कसरी हुन्छ भन्ने विषयमा हामी जानकार छौँ हाम्रो टिम जानकार छ हामी मुख्यमन्त्रीकै कार्यालयमा अर्को सचिवज्यू पनि हुनुहुन्छ एके प्रसाद भट्टराई उहाँ कानुनको विज्ञ हुनुहुन्छ हाम्रो टिम सक्षम छ त्यो हुनाले यो कोलाबोरेटिभ वेमा र खास गरेर कोअपरेटिभ वेमा जाँदा मल्टिलेभल गभर्नेन्सलाई बहुस्तरीय शासनलाई प्रभावकारी तुल्याउनको लागि हामीले अन्तर निकाय र छलफल र खास गरेर मैले क्यापेसिटी इन्हान्स भन्न चाहेँ आफ्नो क्षमता हामीले आफ्नो बढाउनुपर्छ म अर्काको भन्न चाहन्न मैले मेरै भने सङ्गठनात्मक संरचनालाई व्यवस्थित गर्दै लैजानुपर्छ उपलब्ध साधन स्रोतलाई समायोजन गर्नुपर्छ
हस् हामी कुराकानी गर्छौँ अझै हामीले खास गरी कर्मचारीको समस्या र अझ प्रदेश अधिकारहरूका बारेमा पनि हामी कुराकानी गर्छौँ श्रोता तपाईँ प्रदेश नम्बर सातको विकासप्रति समर्पित दिनेश एफएमसँगै बेचिडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिनु भएको छ आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश नम्बर सातका सचिव हुनुहुन्छ प्रदीप राज कणेल उहाँसँग हामी कुराकानी गरिरहेका छौँ तपाईँहरू कति नै जानुहोला अझै हामीले धेरै कुराकानी गर्नु बाँकी छ अहिले पालो भएको
अस्पताल नजिक कुनै राम्रो भेज नन भेज खाना नास्ता पाउने रेस्टुरेन्ट छैन
चिन्ता लिनु पर्दैन शुद्ध शाकाहारी खानाका लागि भूमिराज अनि मांसाहारी खानाका लागि पनि भूमिराज
हाम्रा सेवाहरू भेजमा तन्दुरी रोटी दाल मक्खन स्पेशल आलु पराठा र दाल फ्राई नन भेजमा मटन सिक्वा मटन तास मटन चिकन चाउमिन तथा चिकन राइस रेस्टुरेन्टका आइटमहरू सुपथ मूल्यमा दक्ष अनुभवी सेफद्वारा तयार गरिन्छ साथै होम डेलिभरीको पनि सुविधा रहेको छ विगत 10 वर्षदेखि सेवा दिँदै आएको होटेल भूमिराज मालपोत रोड धनगढी प्रोप्राइटर खेमराज भट्टराई 091-524-641 मोबाइल 98-48-54-14-33 भेज नन भेज पकाउने छुट्टा छुट्टै होटल भूमिराज होटल
नेपालको जित सुनिश्चित गर्न मलाई सबै मेरो क्षमताले ऊर्जा दिन्छ
हाम्रो नेपालको गौरवमय जितको कारण मेरो दृढ निश्चय अनि आत्मविश्वासको ऊर्जा
नेपालको निर्माण गर्ने अभियानमा हामी सबैको लगनशीलता सृजनशील आविष्कार र प्रविधि नै मेरो ऊर्जा हो
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान उच्च राख्न मेरो प्रतिबद्धताले मलाई सधैँ ऊर्जा दिन्छ
हामी सबै डटिरहेका छौँ
नेपाल निर्माण गर्न
जसको लागि हामी सँगै लागि परेको छ
यस सुपर प्रिमियम ओपीसी सिमेन्ट देशको ऊर्जा
हामी ढुक्क छौँ सबल र मजबुत नेपाल अवश्य निर्माण हुनेछ
किनकि हामी हौ देशको ऊर्जा
ब्री सुपर प्रिमियम ओपीसी सिमेन्ट देशको ऊर्जा
दिनेश एफएम टाइम चेक
इट्स 9:30 AM
इस टाइम चेक का प्रायोजक
जीवन में इंटरनेशनल तरीका जस्ट होम डिलाइटफुल लाइफस्टाइल
हेलो पूजा कहाँ रहेको यत्रो समय धेरै दिनपछि देखियो त आज के पनि हतार हतारमा छौ
ए प्रकाश तिमी पो कस्तो झस्काको के गर्ने हेर न आमाको त्यही पहिलेकै रोगले सताइरहेछ औषधि पसल धाउँदा धाउँदा हैरानै भइसकेँ म त
अहिलेसम्म त्यो प्यारालाइसिस र बाथरोग सन्चो भएको छैन है हतारिनु पर्दैन, बरु तिमी चाइनिज अकुपंचर क्लिनिकमा गएर आन्टीको सबै रोगको उपचार गर न। त्यहाँ त अनिन्द्रा, टेन्सन, टाउको दुखाई, अर्धकपाली, पिनास, जन्डिस, पाइल्स, बाथरोग, ग्यास्ट्रिक, मुसा, प्यारालाइसिस, झमझमाउने, सिल्का हान्ने, हात खुट्टा नचल्ने, मुख आँखा बाङ्गिएको, कमर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, साथै नसा च्यापिएर भएको दुखाइहरूमा अकुपंचर विधिद्वारा सफल उपचार गरिन्छ।
थ्याङ्क यू सो मच प्रकाश, आज तिमीसँग भेट भएर मेरो सबैभन्दा ठुलो समस्याको समाधान भयो।
चाइनिज अकुपंचर रारा बिजुली नजिकै सरेको सबैमा सहर्ष जानकारी गराउँदछौ। सम्पर्क चाइनिज अकुपंचर क्लिनिक धनगढी चौराहा, फोन नम्बर 091-416-700 र 98-484-25900।
हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै बुकी बेन्च नेपाल चोको फन मार्दै नयाँ साथी बनाउँदै साथी मनाउँदै बुकी बेन्च नेपाल चोको फन मार्दै
नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन
चोको 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 फन। अनिश्चित भविष्यलाई सुरक्षित गराउनु सबै खाले निर्माणलाई मजबुत गराउनु दिन्छ जिन्दगीभर सुरक्षाको प्रत्याभूति भविष्यको भरोसा गोयनका गोटी एमटी
तीन दशकको अनुभव निर्माण क्षेत्रको गौरव गोयनका गोल्ड टीएमटी।
हिरो किन्ने प्लान तपाईको सही हो त सही जुन किन्दा नि शोर पाइने तपाईको बाइक यही हो यही हो। हिरोमा यसपालि पर्छ पर्छ हिरो किन्दा पर्छ पर्छ हिरोमा हिरो किन्ने प्लान तपाईको सही हो जुन किन्दा नि शोर पाइने तपाईको बाइक यही हो।
यो न्यू इयरमा हिरोको कुनै पनि बाइक किन्दा पर्छ पर्छ, किन्ने बित्तिकै 5,000 देखि 1,00,000 सम्म छुट पर्छ अनि 15 दिने बम्परमा 100%, 75% र 50% सम्म क्याश ब्याक। न्यू इयरमा हिरो किन्यो कि पर्यो, थप जानकारीको लागि नजिकैको हिरो शोरूममा सम्पर्क गर्नुहोला। हामीमा छ हिरो।
जे होस् यो वर्ष चाहिँ राम्रै कमाइ भयो, अब यो पैसालाई राम्रो ब्याजमा लगाएर ब्याज खाँदै बस्नु पर्ला।
ब्याजको लोभले पैसा पनि जहाँ पाए ती राखेर हुन्छ, फसला है बेठान फसला। जनता बैङ्कमा जाऊ न, त्यहाँ सरल बचत खातामा उच्च ब्याज दिन्छ, त्यो पनि महिनै पछि। त्यसमाथि त्यहाँ मोबाइल ब्याङ्किङ, भिजा डेबिट कार्ड, लकर, रेमिटान्स, के जाति हो सबै सुविधा छ रे। अब तिमीलाई योभन्दा बढी के चाहियो र?
ल ल अब म आजै जनता बैङ्कमा गएर सरल बचत खाता खोल्छु है।
थप जानकारीका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क राखौँ।
नेपाली जनताको ब्याङ्क जनता ब्याङ्क।
जनता ब्याङ्क
यो व्यापारी विश्रामपछि पुनः स्वागत छ। श्रोता तपाईँ प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम सँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टू फेस सुनिरहनु भएको छ। आजको फेस टू फेसमा हामीसँग हुनुहुन्छ प्रदेश नम्बर 7 मा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीप राज पनेल हुनुहुन्छ। हामीले उहाँसँग केही कुराकानी गर्यो, अलिकता यो प्रदेशका अधिकारहरू हुन् त संविधानको अनुसूचीमा त्यसको व्यवस्था गरिएको छ, तर अझै धेरै के प्रदेशले गर्छ, के सङ्घले गर्छ, के स्थानीय तहले गर्छ भन्ने कुराको अझै कन्फ्युजन छ। केही साझा अधिकार पनि दिएका छन्, खास गरी प्रदेशको अधिकारमा के पर्छ, के गर्नुपर्छ प्रदेशले?
नेपालको संविधान 2072 म सबैलाई पढिदिन हुन बोध गर्न हुन अनुरोध गर्न चाहन्छु। एन्ड्रोइड र स्मार्टफोन चलाउनुहुने श्रोताहरूले यो मोबाइल एपबाट पनि लिन सक्नुहुन्छ। अनुसूची 5 सङ्घीय सरकारको 35 काम तोकिया छ, म त्यो पढेर समय यहाँहरूको धेरै खर्च गर्न चाहेन। अनुसूची 6 प्रदेश सरकारको 21 काम भनेको छ, यो कोर फङ्सन हो, तर यहाँ लेखेको काम प्रदेशको मात्रै होइन, अन्य साझा अनुसूचीहरूले फेरि समान कामहरू पनि बताएको छ। उदाहरणको लागि प्रदेश सरकारले प्रदेश प्रहरी र शान्ति सुरक्षाको काम गर्छ, पहिलो काम नै त्यही हो। त्यस्तै अब राष्ट्र
यसमा प्रदेश प्रहरी हामीसँगै जोडिएको भारतको उदाहरण दिन सक्छौँ, उत्तर प्रदेश पुलिस अथवा उत्तराखण्ड पुलिस भन्छ त्यो प्रदेशको पुलिस
प्रदेश प्रहरी
हो उनीहरूको पनि केन्द्रीय जसरी एसएसबी केन्द्रीय सरकारको भनेपछि यसरी प्रदेश सरकारको पुलिसको मात्रै प्रदेशले सञ्चालन गर्न पाउँछ
भारतमा सिभिल पुलिसको सेन्ट्रल सर्भिस चाहिँ छ जस्तो आइपिएसबाट उहाँहरू आउनुहुन्छ इन्डियन पुलिस यो पब्लिक कमिसनबाट तर उहाँको चाहिँ सङ्घीय गृह मन्त्रालयले एउटा विङ त्यहाँको महाशाखामा राखेर हेर्छ जसरी हाम्रो प्रहरी प्रधान कार्यालय जस्तो हेड क्वार्टर छैन तर उहाँहरूको सेन्ट्रल ट्रेनिङ सेन्टर भन्ने छ हैदराबादमा छ सिभिल पुलिसकै ट्रेनिङ सेन्टरमा छ हाम्रो प्रहरीको संरचना कस्तो हो भने प्रहरी ऐन 2012 छ त्यसलाई रूपान्तरण गर्न आवश्यक छ प्रहरी पछिल्लो नियमावली 2071 अहिले सञ्चालनमा छ तर कतिपय व्यवस्थाहरू प्रहरी ऐनमै हुनुपर्ने कुराहरू पनि नियमावलीमा आएछ पछिल्लो पल्टमा तत्कालीन डिआइजी एआइजीमा बढुवा हुँदाखेरि कुबेर सिंह राणा पछि आइजी पनि हुनुभयो उहाँ सर्वोच्च अदालतले 63 सालको हाम्रो अन्तरिम संविधानको सम्बन्धमा अन्तरिम आदेशै जारी गर्नु पर्यो प्रहरी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्त अवलम्बन गरेर मात्र यो काम गर भनेर हुन त 2064 सालमा नेपाल सरकारले त्यो सामान्य सिद्धान्त लोकसेवा आयोगको सहमति लिएर स्वीकृत गर्यो व्यवहारमा लागू गरेन अब लागू नगर्ने अनि फेरि पछिल्लो पल्ट पनि त्यही पद्धति दोहोऱ्याउन थालेपछि 2068 सालमा पहिलो दोस्रो पल्ट प्रहरी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अप्नाउनु पर्ने सामान्य सिद्धान्त अवलम्बन गर्न नेपाल सरकार विवश भयो म त्यो कुरा भन्न चाहन्छु किनभने त्यो टिममा म आफै पनि संलग्न थिएँ
हजुर हामी प्रदेशका अधिकारमा थियौँ
होइन मैले प्रदेश प्रहरीको क्लियर
गर्दैछु
अब अहिलेको हाम्रो संविधानको धारा 268 अन्य निकाय जस्तो नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल राष्ट्रिय अनुसन्धान सेन्ट्रल सर्भिसमा रहन्छ भने नेपाल प्रहरी केन्द्रीय सेवामा पनि रहन्छ र प्रदेश सेवामा पनि रहन्छ अब यसले के भन्यो संविधानले प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा अब आन्तरिक मामला तथा कानुन मन्त्रालयका सचिवजी हुनुहुन्छ सरकारवाला निकाय पदाधिकारीहरूसँग छलफल हुन्छ सङ्घीय सरकारसँग समन्वय हुन्छ र यो नयाँ ऐन नियमावली कार्यविधि बनाउने र सङ्गठन व्यवस्थापन गर्ने अनि लोकसेवा आयोग विधिवत स्थापना भए पश्चात वा त्योभन्दा अगाडि पनि नेपाल सरकारसँगको समन्वयमा रहेर प्रदेश प्रहरीको काम अगाडि हामी बढाउँछौँ
हजुर हजुर यसै गरी
दोस्रोमा जस्तो राष्ट्र ब्याङ्कलाई त मान्नु पर्यो मौद्रिक नीति वित्तीय नीतिहरू होइन अब यसको आधारमा उहाँहरूको सहमतिमा वैदेशिक अनुदान र सहयोगहरू वैदेशिक अनुदान सहयोगहरू लिने काम त्यस्तै अब महत्त्वपूर्ण के छ भने म दिनेश एफएममा छु अब यस्तो एफएम यहाँले दर्ता गराउँदा कतिपल्ट काठमाडौँ धाउनुभयो होला रेडियो एफएम टेलिभिजन सञ्चालनको काम त अब प्रदेशले गर्ने भयो नि चौथोमा घर जग्गा रजिस्ट्रेसन शुल्क सवारी कर कर मनोरञ्जन विज्ञापन कर पर्यटन त्यस्तै कृषि आयमा कर सेवा शुल्क दस्तुर दण्ड जरिवानालाई पनि कानुन बनाएर प्रदेशले लागू गर्छ त्यसै गरेर पाँचौँ काम भनेको प्रदेश निजामती सेवा र अन्य सरकारी सेवाको गठन गर्ने हो छैठौँमा प्रदेश तथ्याङ्क डाटाबेसहरू तयार गर्न लगाउने त्यसै गरेर प्रदेश स्तरको विद्युत सिँचाइ र खाने पानी सेवा परिवहनहरूको व्यवस्थापन गर्ने प्रदेश विश्वविद्यालय उच्च शिक्षा पुस्तकालय सङ्ग्रहालय यो हामी अन्य प्रदेशहरूसँग पनि सहकार्य गर्छौँ नेपाल सरकारसँग पनि नौ काम भनेको स्वास्थ्य सेवा हेल्थ सर्भिस हुन त अब कतिपय कुराहरूमा सङ्घीय सरकारको पनि सहयोग रहन्छ तर स्वास्थ्य सेवाको व्यवस्थापन अब प्रदेश सरकारले गर्नुपर्ने हुन्छ दसौँ काम प्रदेश सभा प्रदेश मन्त्री परिषद सम्बन्धी प्रदेशको व्यापार प्रदेशभित्रको व्यापार प्रदेश लोकमार्ग 12-13 प्रदेश अनुसन्धान ब्युरो प्रदेश अनुसन्धान ब्युरो पनि अब प्रदेश
जसरी हामीले भनेको थियौँ अघि राष्ट्रिय अनुसन्धान विभाग छ केन्द्रमा त्यहाँ पनि रहन्छ तर प्रदेशको पनि छुट्टै अनुसन्धान ब्युरो हुन्छ
होइन यो प्रदेश अनुसन्धान ब्युरोमा केन्द्रमा पनि केही मानिसहरूमा अलमल मैले देखेँ मैले बुझेको प्रदेश अनुसन्धान ब्युरो मैले व्यक्तिगत रूपमा बुझे होइन कानुनी रूपमा बुझेको भनेको यो चाहिँ स्पेसल क्राइमहरू नेपाल प्रहरीले नै गर्छ यो राष्ट्रिय अनुसन्धानको प्यारलल अर्गनाइजेसन हुँदै होइन यो स्पिरिट त्यो हो त्यस्तै चौधौँ काम भनेको प्रदेश सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय प्रदेश लोकसेवा भूमि व्यवस्थापन जग्गाको अभिलेख खाने अन्वेषण र व्यवस्थापन भाषा लिपि संस्कृति ललित कला र धर्मको संरक्षण र प्रयोग त्यस्तै 19 काममा प्रदेशभित्रको राष्ट्रिय वन प्रदेशभित्रको राष्ट्रिय वन जल उपयोग तथा वातावरण व्यवस्थापन 20 काम कृषि तथा पशु विकास कल कारखाना औद्योगिकीकरण व्यापार व्यवसाय यातायात र 21 काम भनेको गुठी व्यवस्थापन 21 काम त अब हामीले यति भन्यौँ यसलाई नेपाल सरकारले 2073 सालको पछिल्लो महिनामा विस्तृतीकरण गरेका छ र यो चाहिँ हामी कार्य प्रदेश सरकारको कार्य विभाजन नियमावलीभित्र 21 काम कुन कुन मन्त्रालयको विस्तृतीकरण समेतलाई समावेश गरेर डे वनमा वा तत्कालै मन्त्री परिषदबाट निर्णय गराउनुपर्ने कारण पनि
हजुर जसरी हामीले त्यही भारतमा जहाँ सङ्घीयता अहिले छ एउटा सीमा नदीका बारेमा वर्षौँसम्म आन्दोलन भएको हामीले देखेका छौँ जसरी एउटा सङ्घको र प्रदेशको पनि साझा अधिकार भनिदिया छ अनि त्यही प्रदेशमा पनि राखेको छ यो प्रदेशले गर्ने कि सङ्घले गर्ने कि केही त स्थानीय र सङ्घका पनि धेरै साझा अधिकारहरू छन् यसले 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 अलिकता दुविधा भएन जनतामा जनप्रतिनिधिहरूमा मैले गर्ने कि प्रदेशले गर्ने कि अथवा केन्द्रले गर्ने
राष्ट्र र केन्द्रभन्दा ठुलो कोही हुँदैन कुनै पनि देशमा त्यो हुनाले संविधान र सङ्घीय कानुनलाई मान्नुपर्ने हुन्छ तर सङ्घले पनि कुनै प्रदेशको अधिकार र स्थानीय तहको अधिकारलाई संविधान विपरीत उल्लङ्घन गर्यो भने नगर्ला त्यस्तो छिटफुट त्यस्तो विवादित अवस्थामा संवैधानिक अदालतले यसको निराकरण गर्नु
हजुर अलिकता अब हामी कर्मचारीमै जाउँ जुन दोस्रो सरकार भन्छौँ दोस्रो तहको सरकार हामीले जनताले मतदान गरेर चुनिएको सरकार पछिको स्थायी सरकार तपाईँहरू हो तर पछिल्ला दिनका हाम्रा रिपोर्टिङ यसो हेर्दाखेरि तपाईँ समयमै आउनु भएको छ एक दुईजना सचिवजी पनि समयमै आउनु भएको छ अझै धेरै कर्मचारीहरू नआएका कारणले धेरै कामहरू रोकिएका छ मन्त्रालय व्यवस्थापनका कामहरू अन्य जुन आवश्यक तयारी छन् ती रोकिएका छन् भन्ने छ कि ठिकै हो कि अथवा अलि बढी हो
यो तपाईँले भन्नुभएको कुरा ठिकै हो ठिकलाई ठिकै भन्नुलाई हामीले खुट्टा कमाउनु हुँदैन होइन एकचोटि सामान्यको सचिव पूर्णचन्द्र भट्टराईलाई अनलाइन मिडियाले के सोधेछ भने नेपालमा कति प्रतिशत कर्मचारी काम गर्छन् उहाँले सिधा स्यादी जवाब दिनुभयो 10% कर्मचारीले काम गर्छ भनेर
90% गर्दैन
अब त्यो होला मलाई पुष्पजीले पछिल्लो समयमा के सोध्नुभयो सर कति पर्सेन्ट कर्मचारीले काम गर्छन् मैले अध्ययन अनुसन्धान नै नगरिकन त भन्न मिलेन मैले के जवाब दिएँ भने कम्तीमा पनि 30% कर्मचारीले नेपालमा काम गरेकै कारणले हाम्रो राज्य व्यवस्था र सार्वजनिक प्रशासन धानिएको छ भने त्यो सनसनै पूर्ण समाचार बन्यो अब राष्ट्रपतिले उपराष्ट्रपतिले प्रधानमन्त्रीले सभामुखले ठुला सचिवले के काम गर्यो गरेन भन्नुभन्दा पनि डु लिटिल थिङ्स अन आवर सेल्फ सानो काम गरौँ आफैबाट सुरु गरौँ लेट अस स्टार्ट आवर फर्स्ट स्टेप फर आवर फाइनल डेस्टिनेसन पहिलो खुट्टा अगाडि बढाउँ अन्तिम गन्तव्यको लागि भन्ने मान्यतामा हामीले विश्वास राख्नुपर्छ अब 97 कर्मचारीमा आउने क्रममा हुनुहुन्छ मैले भने पोलाइट ल्याङ्ग्वेज हो यो र 225 कर्मचारीमा लगभग अझै पनि 100+ कर्मचारीहरू आउने क्रममा हुनुहुन्छ
97 त खटाइनै सक्यो त्यसको 1/4 आए भन्नुभयो झन्डै 25-30 जति आए होलान्
हजुर
6 मन्त्रालय एउटा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अनि त्यसै गरी प्रदेश प्रमुखको कार्यालय संसद सचिवालय यी कार्यालयहरूमा 225 25 मात्र आएका छन् यद्यपि खटनपटन 97 भएको छ किन दुई तिहाई कर्मचारी
कारण छ फेरि
आइरहनु भएको
कारण के छ भन्दा पहिलो कारण कहाँ यो 7 प्रदेशको त अलिकति सुरुको अवस्थामा हामीले आम सञ्चारबाट हेर्दा पनि यहाँको अस्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा केही सुरुका दिनहरूमा अलिकति केही कुराहरू उठ्या हुनाले भौतिक संरचनाको अन्यलता रह्यो होला मेरो बुझाइ अब कर्मचारीको खटनपटन गर्ने काम त पहिल्यैबाट गर्नुपर्ने हो नि सङ्घीय सरकारले हुन त अब हामी सङ्घीय सरकारमै थियौँ तर हामी नीति निर्माणको तहमा थिएनौँ गर्दै रहनुभयो होला अब यो सङ्घीय सरकारको अब संयुक्त सरकारका बाध्यताहरू पनि होला म त्यतातिर जान चाहेन म के मात्रै भन्छु भने 1-2-3 गरेर भन्दा पहिलोमा यसको गृह कार्य हामीले पर्याप्त मात्रामा सङ्घीय सरकारबाट हुन चुक्यो दोस्रो भनेको जुन उच्च स्तरीय प्रशासन सुधार समिति र कार्यान्वयन समिति काशीराज दाहालज्यूको अध्यक्षतामा गठन भएको छ त्यसलाई पनि हामीले टाइम टेबलको हिसाबले केही विलम्ब रहन गयो तेस्रो भनेको अब कर्मचारी खट्यो नि त अब कागजमा खट्यो ऊ कार्यरत रहेको ठाउँमा पत्र त पुग्नु पर्ने होला रमाना लिनुपर्ने होला बाटो म्याद हुन्छ काठमाडौँको मान्छे धनगढी आउनलाई कम्तीमा एक दिन त लाग्छ नि जहाज खुलेको बेलामा नभए पनि ढिलामा दुई दिन लाग्न सक्ला यस्ता प्राविधिक विषयहरूले हुन् तर प्रदेश नम्बर सातमा कर्मचारीहरू नाकै कारणले कुनै पनि मन्त्रालयका काम हालका दिनसम्म अवरुद्ध छैनन् तर अब मुख्यमन्त्री र अन्य मन्त्रीज्यूहरूको बहाली पश्चात वा बहाली हुँदाखेरि नै उहाँहरू आउनु भएन भने त ती मन्त्रालयको काम पनि मन्त्रीज्यूहरूलाई बहाली गराउने उहाँहरूलाई ब्रिफिङ गर्ने नेपाल सरकार प्रदेश सरकारको कार्य विभाजन नियमावलीहरू लगायतका विषयहरूमा हामी नै अग्रसरताका साथ रहेर काम गर्छौँ त्यतिन्जेल आइसक्नुहुन्छ भन्ने विश्वास राख्नु पर्छ
किन किन दुविधा हो कि कर्मचारीहरूमा खटाएको ठाउँमा नजाने नेपाल सरकारले नेपाल सरकारको जागिर खाँदा म खटाएको जुनसुकै ठाउँमा पनि गएर काम गर्नेछु भनेर शपथ लिइन्छ
होइन यस्तो छ यो यसरी नभनौ खटाएर अटेर गरेर नआएको को छ र कोही पनि छैन खटाएको मान्छे त सबै आइरहेछन् खटी नै बाँकी भएर पो त कर्मचारी
97 जनामा 25-30 जना मात्रै आएका छन्
होइन अरू सम्पर्कमा हुनुहुन्छ कतिजनाको जस्तो हाम्रो क्षेत्रीय वन निर्देशनालयको रिजनल डाइरेक्टर उहाँ खटिसक्नु भएको छ नेपाल सरकारले निर्णय गर्यो तर उहाँलाई पत्र दिनु पर्यो रमाना दिनु पर्यो त्यो कामले मात्रै हो नि त्यस्तै अवस्था हो अन्यको पनि
तर अहिले अहिले निजामती सेवामा कार्यरत कर्मचारी जुन अब प्रदेशतिर खटन पटन भएको छ उनीहरू रनभुल्लामा छन् खास गरी तपाईँहरू जस्तो सहसचिव सचिव उपसचिव शाखा अधिकृत लेभलको त एउटा होला त्योभन्दा नासु राजपत्राङ्कित प्रथमभन्दा तलको कर्मचारीहरूमा अझै दुविधा छ म त्यहाँ गयो भने प्रदेशमा गयो भने मेरो के हुने हुने कि नहुने कि भन्ने खालका दुविधा छन् र अहिले अहिले कम आएका भनेको पनि त्यही श्रेणीको त्यही तहको कर्मचारीहरू छन्
शाखा अधिकृतमा प्रवेश गरेको वा त्योभन्दा तलको मान्छे पनि शाखा अधिकृत भएपछि उसको उमेर छ क्षमता छ भने नेपाल सरकारकै सङ्घीय सरकारको मुख्य सचिवसम्म जाने बाटो कुनै तहको सरकारले रोक्नै सक्दैन सक्दैन अब भन्नुहोस् न मैले प्रदेश सरकारको वा या प्रदेश सभाको जागिर खान्छु भनेर जागिर स्टार्ट गरे त होइन मेरो कन्ट्र्याक्ट त्यो होइन म आएको छु नि हामी जस्ता धेरै साथीहरू आएका छौँ नेपाल सरकारको नीति निर्देशनलाई हामीले स्वीकार गरेका छौँ प्रोएक्टिभली फिल्डमा काम गरिरहेछौँ अरू पनि आउनुपर्छ आउनुहुन्छ पत्र बुझेर हालटाल गरेर नआएको त कोही पनि होइन खटाउनै ढिला भएको वा खटिन नचाहेको
तर सरकारले निर्णय गर्नु पर्यो तपाईँहरू अबको एक हप्ताभित्र पनि आफूलाई खटाएको ठाउँमा पुग्नु भएन भनेपछि कारवाही गर्छु भनेर दुई दिन अगाडि सरकारले
आफै पनि खटिनु पर्यो उच्च तहका पदाधिकारीहरू आफूभन्दा कनिष्ठलाई खटाउने पनि ठिकै छ म नेपाल सरकारकै कर्मचारी भए पनि यो कुरा जोरदार रूपमा भन्न चाहन्छु अरूलाई पनि खटाउने आफू पनि उदाहरणीय भएर आफूले पनि खटिएर आएर देखाएर सातवटा प्रदेशमा एउटा एउटा प्रदेशमा कमान्ड सम्हालेर बस्यो भने बल्ल अनि उदाहरणीय हुन्छ
मैले यसो तपाईँहरू जस्तै धेरै उच्च पदस्थ कर्मचारीहरूसँग बस्दाखेरि आर्थिक मामिला र योजना मन्त्रालयमा आउनका लागि कोही सचिव पनि तयार छैनन् त्यहाँ थोरै बजेट हुन्छ तर यो भौतिक पूर्वाधार विकास मन्त्रालय छ नि त्यहाँ 6-7 सचिवले म जान्छु भनेर लडाइँ भएर मिला छैन
व्यक्तिको मानसिकताको कुरा होला होइन भोलि यहाँ म मन्त्री परिषदको काम कार्यालयमा काम गर्छु अब यहाँको सचिव म सेकेन्डमा हेर्नु होइन प्रमुख सचिव म भन्दा माथि हुनुहुन्छ म के कुरामा कमिटेड छु भने हाम्रा सबै मन्त्रालयका आयव्यय मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयको कुरै भएन हामी वेबसाइटमा राख्छौँ हामी भ्रष्टाचार विरुद्ध शून्य सहनशीलतामा रहन्छौँ मेरो पास हिस्ट्री पनि हेर्नु होला विभिन्न जिल्लाको म 9 जिल्लामा सिडिओ भएर काम गर्दा म जनताको सिडिओ भनेर चिनिएको मान्छे हुँ मैले आफ्नो बखान गर्नु खोजे पनि
तर कर्मचारीमा मालदार अड्डा भन्छ नि जहाँ अलिकता माल बढी हुन्छ त्यहाँ खोज्ने परम्परा त छ नि त
होला मैले छैन भनेन होइन अब यस किसिमको दण्ड सजाय पनि व्यवहार कर्मचारीहरू धेरै हुनुहुन्छ जस्तो एउटा भनौँ न अडियो सिटिजन चार्टर नागरिक बडा पत्र राख्ने अब यो प्रदेशको गृह मन्त्रालय त त्यसै चुप लागेर बस्ला र सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरू सङ्घीय सरकारको मातहत रहे पनि उहाँहरूलाई पनि परिचालन गर्छ पुलिसलाई परिचालन गर्छ अरू निकायहरूसँग कोअर्डिनेसन गर्छ स्थानीय तह जिल्ला समन्वय समितिलाई त कानुन बनाएर दिनुपर्ने काम पनि छन् त्यो हुनाले अहिले सुरुको फेजमा के भौतिक संरचना कार्यविधिहरू बनाउन मन्त्री परिषदकै गठन हुने क्रम रह्यो हुनाले जब मुख्यमन्त्रीको चयन हुन्छ अन्य मन्त्रीहरू बहाल हुनुहुन्छ कामले तीव्रता लिइहाल्छ
अब अलिकता कर्मचारीहरू सुनिरहनु भएको छ, कर्मचारीका आफन्तहरू सुनिरहनु भएको छ, अथवा कर्मचारीलाई भेट्ने जुनसुकै पनि व्यक्ति सुनिरहनु भएको छ भनेपछि यो प्रदेशको संरचनामा तपाईँ हामी सबैको सहयोगले यसलाई अगाडि बढाउनुपर्छ, सफल पार्नुपर्छ र आउनुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। 97 जनामा 25 जना मात्रै पुग्नु दुःखद नै हो, अरू दुःखद नै हो। अझै 97 भन्दा बाहेकका झन्डै झन्डै 225-250 जतिका कर्मचारीहरूलाई सरकारले छिट्टै खटाओस् त्यसको हामी कामना गरौँ। अब अलिकता हामी कार्यक्रमको उत्तरार्धमा पनि छौँ। प्रदेशको संरचना एकदमै खर्चिलो हुन्छ, मन्त्री पनि हुने भए, मन्त्रीका लागि गाडी हुने भए, उनका आफ्ना सचिव हुने भए, सचिवका लागि गाडी हुने भए, तिनका आफ्ना कर्मचारी हुने भए, स्वकीय सचिव हुने भए, भाडामा जाने भयो, तलबमा जाने भयो, भत्तामा जाने भयो। ओहो, नेपालको आन्तरिक जुन स्रोत छ त्यो त त्यही संरचनाकै खर्चमा जाने भयो भनेपछि पुँजीगत बजेट कहाँबाट खोज्ने भन्ने तर्क वितर्कहरू पनि हुन थालेका छन्। तपाईँ त नेपाल सरकारको उच्च पदस्थ एउटा कर्मचारी हो, के धान छ प्रदेशको संरचना हाम्रो देशले?
सङ्घीय व्यवस्था नै खर्चिलो हो। अब खर्चिलो भन्ने जानेर बुझेर खास गरेर जनताको सहभागिता बढाउने भनेर कुन तहको संहिता चाहिन्थ्यो चाहिँदैन थियो त्यो अब विवादको विषय रहेन। संविधानले नै यो कुरालाई स्पष्ट तुल्याइसकेपछि अब अगाडि बढ्नुको विकल्प छैन। म खर्च घटाउने उपायतिर जानु पर्यो। अब एकदम प्राडो पजेरो गाडीहरू हामीले खोज्नु भएन। इन्डियाको चिफ मिनिस्टरहरूले पनि त्यहाँकै प्रडक्ट चढ्नुहुन्छ होइन भने यहाँ पनि पक्कै चढ्नुहुन्छ। अब म सचिव छु, मैले गाडी खोजेर हिँडेको त छैन नि, उपलब्ध भयो भने चढाउँला, नत्र पैदल हिँडेर पनि काम चलाउँला त मैले भनेकै छु, मैले कहीँ अलाप बिलाप गरे पनि छैन। अब हामी बैठक हुँदा पनि यहाँका तारै होटलका खानाहरू मगाएर खानु राम्रै हुन्छ त यदि पैसा छ भने। अब पैसा छैन भने आफै पकाएर भान्से राखेर पनि चलाउनु पर्यो। खर्च घटाउने धेरै उपाय छन्। पेट भरिनु पर्यो, स्वस्थकर खाना खानु पर्यो, धुलो धुवाँबाट भरसक बच्नु पर्यो। आम नागरिक धुलो धुवाँमा छन् भने हामी पनि अलिअलि त्यसको हिस्सेदार हुँदाखेरि हामी सानो हुँदैनौँ भन्ने म कर्मचारी भएको नाताले त स्वीकार गर्छु भने अब निर्वाचित हुने मुख्यमन्त्री मन्त्रीज्यूहरू त जनताकै प्रतिनिधि हुनुहुन्छ, उहाँहरूले नमान्ने कुरै छैन, त्यसमा म विश्वस्त छु। उहाँहरूले हामीलाई राम्रोसँग परिचालन गर्नु
हजुर। जसरी स्थानीय तहको चुनाव हुनुभन्दा अगाडि अब सिंहदरबारको अधिकार गाउँ गाउँमा आयो र जनताले गाउँ गाउँमा अधिकार पाउँछन् र विकासको तीव्र बाढी आउँछ भन्ने बुझाइयो नि त जनतालाई, तर 10 महिना हुन थाल्यो स्थानीय तह भएको। अस्ति मात्रै प्रदेश नम्बर 7 का 88 स्थानीय तहका प्रमुख उपप्रमुख र कार्यकारीहरूको बैठकमा उनीहरूले नि भने 10 महिनासम्म हाम्रो काम गराई, हामीले गरेको काममा हामीहरूकै चित्त बुझाएको छैन, जनताको त बुझ्ने कुरै भएन। कहीँ स्थानीय तह अनि प्रदेश प्रति जनताको त्यही निराशा आयो भने
आउँछ। अब यसरी काम गरेन भने अब यसलाई निराशा हटाउने काम गर्नु पर्यो। जस्तो अब हाम्रो एउटा त्रुटि मैले के देख्छु भन्दा गाउँपालिका नगरपालिकाले आफू खुसी कानुन बनाउने भनेर संविधानको अनुसूची 8 राखियो होइन, खास गरेर प्रदेशले नै ती प्रदेश अनुकूलका कानुनहरू बनाएर ती गाउँपालिका नगरपालिकालाई दिने संवैधानिक व्यवस्था भएको भए उहाँहरूलाई पनि सजिलो हुन्थ्यो, हामीहरूलाई पनि काम गर्न सजिलो हुन्थ्यो, के अलिकति खटाइ हाम्रो बढी हुन्थ्यो होला।
तिनीहरू स्वायत्त भए कानुन बनाउन र आफ्नो नीति नियम बनाउन भनेपछि प्रदेशले के गर्छ कि?
अनि प्रदेशको त काम छुट्टै छ नि, उहाँहरूको काम भनेको आफ्नो गाउँपालिका नगरपालिका स्तरको भयो। जस्तो मैले माथि भने शान्ति सुरक्षाको दृष्टिकोणले प्रदेश प्रहरी प्रसार परिचालन खानेसम्मको पुरा प्रदेश स्तरीय विश्वविद्यालयको स्वीकृति भनिएको छ। कक्षा 12 पाठ्यक्रम गाउँपालिका नगरपालिकाले स्वीकृत गर्ने भन्ने संविधानमा व्यवस्था छ, तर प्रदेश स्तरीय विश्वविद्यालय त काठमाडौँले गर्दैन, क्लियर कट डिमार्केसन छ। त्यो हुनाले गाउँपालिका नगरपालिकाले काउन्टीको सर्भिस डेलिभरीको काम गर्ने भयो, के डेभलपमेन्टको काम गर्ने भयो, प्रदेशले चाहिँ पोलिसी नीति बनाउने नीति कानुन प्रदेश स्तरमा लैजाने काम गर्ने। अब 3-tier गभर्नेन्स भयो हाम्रो।
हजुर, हामी अन्तमा छौँ। मैले फेसबुकमा तपाईँ आउनु भएको छ भनेर स्टेटस राखेको थिएँ, त्यसमा केही थोरै प्रश्नहरू आएका छन्। धेरै मान्छेहरू यो संरचनाप्रति अझै अनभिज्ञ छन् र धेरै प्रश्नहरू आएका छैनन्। यो क्षेत्रको चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ केएफ नाहटा, बिरामी हुनुहुन्छ, दिल्लीमा हस्पिटलमा हुनुहुन्छ, उहाँले त्यहीँबाट एउटा पत्र तपाईँको लागि प्रश्न गर्नुभएको छ। जसरी साधारणतया मुख्यमन्त्रीको कार्यालयको सचिव मुख्यमन्त्रीले रुचाएको मान्छे हुन्छन्, तर अहिले मुख्यमन्त्री नियुक्त भइसकेका छैनन् तर तपाईँको नियुक्ति भएको छ, भोलि के चेन्ज हुन सक्छ?
त्यो उहाँको प्रश्न हाम्रो संविधान र कानुन अनुकूल रहेन। अब यो उहाँले अमेरिकन गभर्नेन्स सिस्टमको कुरा गर्नुभयो होला कि अमेरिकन प्रेसिडेन्ट आइसकेपछि त्यो व्हाइट हाउसको स्टाफहरू चेन्ज हुन्छ भन्ने। हाम्रो ब्युरोक्रेसी ब्रिटिस अथवा वेस्ट मिनिस्टर लेगासीको हो। त्यो चार्टर एकाउन्टेन्ट साहबलाई राम्रो जानकारी छ, हामी स्वकीय सचिव होइनौँ, हामी नेपाल सरकारको प्रदेश स्तरीय सचिव हौँ। त्यो हुनाले म नरहला अर्को रहला, तर मेरो ठाउँमा कोही न कोही सचिव रहन्छ, त्यो नेपाल सरकारकै सचिव रहन्छ।
चेन्ज हुन सक्छ,
त्यो त सर्टेन टाइममा चेन्ज हुन सक्छ, मुख्यमन्त्री सचिवहरू होइन, तर हामी सचिवमै रहन्छौँ संविधान भने।
हजुर, अन्तमा अब लाखौँ श्रोता सुनिनु भएको छ, तपाईँको हाम्रो यो प्रदेशको मुख्यमन्त्रीको कार्यालयको सचिवको नाताले एकदम संक्षिप्तमा के भन्न चाहनुहुन्छ?
म आम नागरिकलाई निराश नहुन अत्यन्त अपिल गर्न चाहन्छु, हामी तपाईँको लागि खटिया छौँ। अब चाँडै निर्वाचित भएर पद बहाल ग्रहण गर्नुहुने मुख्यमन्त्रीज्यू मन्त्रीज्यूहरूलाई हामी पोलिसी फिडब्याकिङ गर्ने, ब्रिफिङ गर्ने र उहाँहरूले बनाउनु भएको नीति निर्देशनलाई आफूले आत्मसात गर्ने र संस्थागत गर्ने काममा हाम्रो लामो समयसम्मको ज्ञान सिप र धारणालाई हामी अवलम्बन गर्नेछौँ र सुदूरपश्चिमको यो प्रदेश नम्बर 7 कुनै पनि कार्यालयमा भ्रष्टाचार भयो भने, कुनै किसिमको अनुचित कामहरू भयो भने कानुनी हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयहरू पनि छ, तर प्रान्तीय हिसाबले हामी मुखदर्शक भएर ठुलो ठुलो हेरेर बस्दैनौँ। अहिले मुख्यमन्त्रीज्यूको चुनाव हुनुभन्दा अगाडि पनि र चुनाव भइसकेपछि त मन्त्रीज्यूहरूको माननीय मन्त्रीज्यूहरूको विषयगत संयोजकत्वमा समितिहरू पनि गठन हुनेछ, मन्त्रीज्यूहरूले अनुगमन को संयन्त्रहरू बनाएर त्यसको स्थलगत रूपमा पनि हेर्नुहुनेछ। यसको अर्थ स्थानीय स्तरबाटै नराम्रो काम भइरहेछ भन्ने होइन, सुदूरपश्चिमको भूभागमा रहेर पनि यहाँका विशिष्ट महानुभावहरूले जुन समय र साधन खर्चेर नागरिकहरूलाई एकदम विश्वसनीय सेवा दिइरहनु भएको छ, यसलाई अझै प्रभावकारी तुल्याउनु पनि म प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको माध्यमबाट अपिल गर्न चाहन्छु।
हस्, हाम्रो स्टुडियोसम्म आइदिनु यहाँलाई धेरै धेरै धन्यवाद। श्रोता, कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। फेस टु फेसमा आइदिनु भएकोमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीपराज कणेललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ फेसबुकमा प्रश्न पठाउनुहुने श्रोतालाई पनि धेरै धेरै धन्यवाद। सँगै दिनेश एफएम र बेतडीको रेडियो सरकार सुन्नुभएका सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै अर्को हप्ता नयाँ फेस टु फेसको श्रृङ्खला लिएर आउने वाचा गर्दै शिवराज भट्ट बिदा हुन्छु। नमस्कार।